पटाका.com ते आओ, बेस्ट क्वालिटी दे पटाके होलसेल प्राइस से ले जाओ। ग्रोसरी स्टोर, कन्वीनियंस स्टोर, कैनेडा दे विच किते भी। अगर तुसी भी पटाकियां दे नाल अपना प्रॉफिट दुगना करना चाहते हो ते आज ही कॉल करो पटाका.com ते 416-628-6008
इस महीने मेरी सेविंग $400 हुई है,
मेरी सेविंग $350,
मेरी सेविंग सिर्फ $100
और मेरी सेविंग सबसे ज्यादा हुई है, मैंने सेव किए हैं $1,775।
क्या चमत्कार किया, मुझे भी गुर सिखाओ ना।
भाई बात सादा सी है, हमारे पास 2 गाड़ियां और 1 घर है और इन सब की इंश्योरेंस मिलाकर मैंने जबरदस्त सेविंग की है और ये जादू किया है ऑल स्टेट पिकरिंग एजेंसी के राजा बादशाह ने। आप भी अपनी गाड़ी और घर की इंश्योरेंस में खूब सेविंग कर सकते हैं। टर्म एंड कंडीशन अप्लाई। ऑल स्टेट पिकरिंग एजेंसी के राजा बादशाह 647-290-3773
जी साहब, वेलकम बैक अगेन। एंड देखिए कैसा दिल को दिल से राह होती है, हमारे दिल को इससे दिल के राह है कि ऑल ऑफ अ सडन मैंने फोन किया जनाब राजा बादशाह जी को और राजा बादशाह का कमर्शियल चल रहा है जब हम बात कर रहे थे। तो क्या बात है जी, कितना जबरदस्त वेलकम दिया है मैंने। ये इनको एहसास होना चाहिए मेरे लिए दुआ करेंगे, अब नेक्स्ट टाइम जब भी ये दुआ कर रहे होंगे ना मेरे लिए दुआ कर रहे होंगे। राजा बादशाह जी, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू। सर कैसे हैं आप?
वालेकुम अस्सलाम, अल्हम्दुलिल्लाह अल्लाह का शुक्र है सर।
सब खैर खैरियत ठीक ठाक मजे में?
जी अल्हम्दुलिल्लाह अल्लाह का शुक्र।
वो हमारे पठान लोग कुछ तड़प आशा वो कुछ ऐसी कहते थे वो कि वो पूरे आप पूरे खानदान वगैरह सब सही है, ठीक ठाक है।
हाँ रोड़े मोड़े इश्ते मिश्ते।
अब आप जो कुछ भी कहना कहते मुझे क्या पता सर, क्या पता।
इसका मतलब है सब
खैरियत है। ओके चलो, मैं समझ रहा था वो था ना तड़ामाशे कहते थे ना, तड़ामाशे। हाँ ये गोडा खोरे कि ना खोरे, अच्छा खोर कर दिया नहीं कर दिया अभी तक आप तो, यू हैव खोर ऑलरेडी और नॉट
ना खोरे इज ऑन वेटिंग,
ना खोरे यू आर ईटिंग,
ना ऑन वेटिंग वेटिंग।
अच्छा बड़े प्यारे लोग हैं हमारे यार, बड़े प्यारे लोग हैं। एनीवे सब राजा बादशाह जी मेरे साथ लाइन पर मौजूद हैं और राजा बादशाह जी का ताल्लुक ऑल स्टेट से है और अगर आपने घर की या गाड़ियों की घर की मिल्क मिला के अगर प्यार मोहब्बत से दोनों को आपने साथ इंश्योरेंस लेनी हो तो साहब राजा बादशाह जी का नंबर है 6472903773। द रीजन हम आपको ये नंबर देते हैं कि आप इनसे बात करें, कॉल करें, कॉल करने का कतई कोई पैसा नहीं है, आप आराम से इनसे कॉल करके इनसे बातचीत कर सकते हैं आप। क्यों? क्योंकि ये आपको जो आप इंश्योरेंस आपके पास होगा 100% है। मैं नहीं समझता कि कोई भी ऐसा इंसान हो जिसके पास गाड़ी चला रहे हो गाड़ी का इंश्योरेंस नहीं है, कभी हो सकता है? नहीं हो सकता। घर है आपके पास, घर का इंश्योरेंस नहीं है, कैसे हो सकता है? नहीं हो सकता। तो इंश्योरेंस तो है आपके पास मगर आपको उसमें और सेविंग करनी है 100% और सेविंग करनी है तो आपने राजा बादशाह जी से कॉन्टेक्ट करना है। और मैं देखें आप बड़ी लंबी चौड़ी बात मैं नहीं करना चाह रहा मगर सिर्फ $1775 साल के $1,775 आपकी सेविंग हो सकती है। कैसे हो सकती है? आपने बात करनी है राजा बादशाह जी से। चलिए मैं आपकी बात करा देता हूँ। अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू। सर कैसे हैं आप?
जी सर सेकंड बारी। वालेकुम अस्सलाम, अल्हम्दुलिल्लाह अल्लाह का शुक्र है। बहुत बहुत शुक्रिया सर, जज़ाकअल्लाह, आपने अपनी डिटेल के साथ इन्फॉर्मेशन दी।
नहीं नहीं, मैं आपको तो वही बताऊंगा ना, अभी तड़ामाशे फिर शुरू कर रहा हूँ ना मैं।
अच्छा अच्छा ठीक है।
अच्छा बताइए सर, आप अपने मुताबिक बताइए, अपनी कंपनी के मुताबिक बताइए और कैसे लोग आपसे कॉन्टेक्ट करके पैसा सेव कर सकते हैं अपना।
जी सर बिल्कुल, इंशाल्लाह जरूर। तो आपने बड़े अच्छे तरीके से बताया कि इंश्योरेंस गाड़ी की हो या होम की हो, आपका रिन्यूअल फॉर इंश्योरेंस आपके हाथ में आ चुका है, आपको पता है कि आपके रिन्यूअल की इंश्योरेंस फॉर गाड़ी या होम की क्या होगी प्राइस, तो आप मुझसे जरूर रब्ता करें अगर आप शाहपुरान कर रहे हैं। और अगर रिन्यूअल फॉर कार एंड होम इंश्योरेंस नहीं भी है एंड यू स्टिल थिंक कि आपकी प्राइस इज समथिंग दैट यू शुड चेक इन द मार्केट, आप मुझे स्टिल कॉल करिए, मेरा फोन नंबर है 6472903773। सुबह 9 से शाम 9 तक किसी भी टाइम आप मुझे कॉल कर सकते हैं, मुझसे रब्ता करिए। अगर कॉल राइट अवे आंसर ना हो ड्यू टू द हाई वॉल्यूम ऑफ कॉल, सो आप मुझे वॉइस मैसेज जरूर छोड़ दिया करें, तो आई विल गेट बैक टू यू इंशाल्लाह। जो सेविंग है इन टर्म्स ऑफ द मल्टी व्हीकल डिस्काउंट, यानी कि दो गाड़ियां हो एंड कार प्लस होम डिस्काउंट, यानी कि घर भी साथ हो, तो $1775 की ये सेविंग है अप फ्रंट। और इसके अलावा जो सेविंग है बेस्ड ऑन आपकी ड्राइविंग हिस्ट्री, आपकी इंश्योरेंस हिस्ट्री, आपकी गाड़ी मेक एंड मॉडल क्या है, आपकी नीड क्या है, आपका बजट क्या है, एक कस्टमाइज कोट मैं इंशाल्लाह आपको बना के दूंगा जिसकी देयर इज नो ऑब्लिगेशन। आपको पसंद आए तो उसे कंटिन्यू करिए, कोड जरूर लीजिए और आप अपनी सेविंग चेक करें। अगर आपको बेटर प्राइस मिल सकती है या मिल रही है तो व्हाई नॉट, तो फिर आप जरूर से कंटिन्यू करिए। यहां पे जब मैंने बात की कार प्लस होम डिस्काउंट की, तो होम इंश्योरेंस मींस कि अगर आपका होम है तब भी, या अगर आप एज ए टेनेंट रहते हैं और आपके पास ऑलरेडी टेनेंट इंश्योरेंस का एक्सपीरियंस है तब भी, या अगर कॉन्डोमिनियम ओनर है तब भी, तो इनको आप कंबाइन करें तो आपको वही सेविंग है। इसके अलावा जो डिस्काउंट्स हैं मैं उसमें आप चेक कर सकते हैं, विंटर क्योंकि सीजन आ रहा है तो विंटर टायर्स के डिस्काउंट चेक कर सकते हैं। अगर कोई यंग स्टूडेंट है, फुल टाइम यूनिवर्सिटी कॉलेज स्टूडेंट, उनकी परसेंटेज अच्छी आती है 80+, तो वो भी आप स्टूडेंट डिस्काउंट चेक कर सकते हैं, इसका गुड स्टूडेंट डिस्काउंट। उसके अलावा ड्राइवर्स ट्रेनिंग सर्टिफिकेट, ग्रेजुएशन ऑफ लाइसेंसिंग, ये सारी चीजें मैटर्स करती हैं प्राइस में, सेविंग में। तो जब कॉल करें तो जरूर बताइए सारी डिटेल, तो इंशाल्लाह एक बेस्ट से बेस्ट और अच्छी से अच्छी प्राइस एंड सर्विस कोर सर्विस बना के आपको मैं इंशाल्लाह दूंगा और फिर से कंटिन्यू करेंगे इंशाल्लाह।
बस हो गया
फोन नंबर से नहीं अभी नहीं हुआ, फोन नंबर है जी 6472903773। मैंने कहा मौका मिला कोई कमी ना रह जाए।
ना वो देखिए मैंने तो आपको खुला टाइम दिया है, हरफा जी तो है नहीं इंटरप्ट करने के लिए यहाँ पर, तो मैंने आपको खुला टाइम दिया। मैंने कहा नहीं हमारे राजा हमारे बादशाह जो हैं उनको पूरा का पूरा टाइम दिया जाए।
तो, जी बहुत शुक्रिया।
हाँ और आपने ये तो बता दिया कि भाई आप घर ओन करते हैं, या ये बात बहुत सारे लोग से समझते हैं कि यार अगर मैंने कॉन्डो को मैंने अगर रेंट किया हुआ है तो कॉन्डो में सारी चीजें इंक्लूडेड है इंक्लूडिंग इंश्योरेंसेस, दिस इज द रॉन्ग थॉट इज इट।
जी कॉन्डोमिनियम इंश्योरेंस में दो टाइप की कवरेज होती है, एक तो आपकी कॉन्डोमिनियम का, अगर आप कॉन्डोमिनियम ओनर हैं तो आपको अच्छे से अंदाजा होगा कि कॉन्डोज आर बेसिकली बीइंग टेकन केयर ऑफ बाय द कॉन्डोमिनियम कॉर्पोरेशन, तो आप एक फीस मोस्ट लाइकली उनको देते हैं जिसमें डिपेंड ऑन के क्या वो कवर कर रहे हैं। और जो कॉन्डो ओनर्स होते हैं उनकी एक कॉन्टेंट इंश्योरेंस होती है, जो इनसाइड ऑफ द प्रॉपर्टी इनसाइड ऑफ फोर वॉल्स एनीथिंग वो कवर होती है, उसको कॉन्डोमिनियम इंश्योरेंस दैट फॉल्स ऑन द कॉन्टेंट, तो वो आपको इंश्योरेंस कंपनीज देती हैं, तो वो भी जरूर डिस्कस करिए इस सिचुएशन को भी। अगर आप कॉन्डो ओनर हैं, आप कॉन्डो में रह रहे हैं और आपका कॉन्डोमिनियम फॉल्स अंडर द कॉन्डोमिनियम कॉर्पोरेशन और आप मेंटेनेंस फीस भी वहां दे रहे हैं, तो ये ऑप्शन जरूर डिस्कस करिए, बताइए कि क्या सिचुएशन है। डिफरेंट सिचुएशन होती है, समटाइम जो टाउन हाउस होता है वो भी फ्री होल्ड नहीं होते, उनमें भी कॉन्डोमिनियम कॉर्पोरेशन इन्वॉल्व होती है, तो ये एक थोड़ा सा टिपिकल क्वेश्चन है, जब आप मुझे कॉल करेंगे तो केस बाई केस जब वो सिनेरियो डिस्कस होगा तो आप खुद ही उस चीज को बेटर अंडरस्टैंड कर सकेंगे।
गाड़ियों के इंश्योरेंस में अगर किसी ने गाड़ी खरीदी हो या लीज की हो, जैसे इसमें आप घर की बात आते हैं आप कि आप ओन करते हैं या लीज करते हैं, तो ये इसमें कोई डिफरेंस आता है कि आपने गाड़ी बाय की है या लीज की है?
जी प्राइस में थोड़ा सा डिफरेंस होता है, जो लीज गाड़ी होती है टिपिकली थोड़ी सी $4-5 का डिफरेंस होता है वर्सेस कैश गाड़ी, कैश परचेज और द फाइनेंसिंग, कैश परचेज एंड फाइनेंसिंग आर सेम, but lease vehicle is little bit more, like not significantly more, but there is a difference in premium. But usme bhi wahan pe jab check kiya jata hai aapke jo mileages hain wo aap drive kya kar rahe ho, commute aapka kya hai, uske baad like I said other factors hain jahan pe price save ki ja sakti hai, to
it can work around. Okay, aur kya batana chahenge sir aap?
और यही बताना चाहूंगा कि ओंटारियो में कहीं भी हैं, एज लॉन्ग एज यू लिव इन ओंटारियो, आपके पास ओंटारियो का लाइसेंस है, आप मुझसे रब्ता कर सकते हैं फ्रॉम एनी वेयर इन ओंटारियो ऑन ओवर द फोन। आप इन्फॉर्मेशन दे के कोर्ट ले सकते हैं, जरूर लीजिए। लाइक आई सेड बिफोर, कोर्ट लेने में कोई हर्ज नहीं है। बहुत अच्छी प्रोडक्ट्स हैं, बहुत साफ सुथरी प्रोडक्ट्स हैं, ऐसी प्रोडक्ट्स हैं ऑलसेल इंश्योरेंस की जो देख के खुद सेटिस्फाइड फील होता है कि यार मैंने एक कस्टमर को एक अच्छी चीज से अकोमोडेट किया है। और अपनी तरफ से कोशिश मेरी यही होती है कि बेस्ट से बेस्ट प्राइस आपको दी जाए। तो जरूर कॉल करिए जी 6472903773 पर और कोटेशन लीजिए
6472903773। अब दो दफा कहने की जरूरत तो है नहीं, क्योंकि अगर आप नंबर चाहिए तो आप हमारी वेबसाइट पे चले जाइए, राजा बादशाह का फोन नंबर आपको वहां से मिल जाएगा, या नहीं तो फिर आप जैसा हमेशा करते हैं मुझे आरफा जी को कॉल करते हैं, तो आप कॉल करते रहिए हमें, हम आपको जरूर नंबर देंगे साहब। आई बी वेरी ग्लैड टू गिव राजा बादशाह जी नंबर 6472903773। बहुत बहुत शुक्रिया सर आपका।
बहुत शुक्रिया जनाब,
अल्लाह हाफिज। गिरिजा साहब, मैंने आपकी बातचीत करवा दी राजा बादशाह जी से, और दो स्पॉन्सर्स के पैगाम फ्रॉम वापस आएंगे।
ट्रकिंग वाले वीरो ध्यान ना सुनो, ट्रक जिद्दां दा भी चलाने हो मैनुअल जा ऑटोमैटिक, क्विक ट्रक ल्यूब चेते आही ना रखियो, ट्रक दी बढ़िया सर्विस लई क्विक ट्रक ल्यूब। लो जी तीजी लोकेशन भी खोल दिया, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। आहो जी, कोई अपॉइंटमेंट नहीं, ड्राइव थ्रू फैसिलिटी, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। क्विक ट्रक ल्यूब द वन स्टॉप शॉप 5196220660 या quicktrucklube.com QTL बिकॉज वी केयर।
समोसा स्वीट फैक्ट्री ते 26 अक्टूबर तो 1 नवंबर तक आ रहा है नॉर्थ अमेरिका का सब तो बड़ा इनडोर दिवाली मठियाई मेला इलीट बैंकेट हॉल विच। ब्रह्मी लोकेशन दे भी इनसाइड चलो फ्रेश को लगूगा मिनी मठियाई मेला। सारा डिस्प्ले हमेशा दी तरह, पर मठियाइयां दी शुद्धता ते वैरायटी बिल्कुल नवी ते ताजा। दिवाली मठियाई मेला ते लकी ड्रॉ विच तुसी जीत सकदे हो 2 सैमसंग S23 स्मार्टफोन्स, 3 स्मार्ट टैबलेट्स, 5 माइक्रोवेव्स, 5 एयर फ्रायर्स एंड मेनी मोर। विजिट 1850 एल्बिन रोड टोबिको, अ कॉल एट 416-213-1165। Samosa Sweet Factory wishing you all a very happy Diwali.
जी सामने लाजमी, वेलकम बैक अगेन। एंड 3:10 और 2 सेकंड हमारी घड़ियों में हो चुके हैं, और सबसे पहले तो मैं बहुत ज्यादा दिल से माजरा चाहता हूं, मेरे मोहतरम करामतुल्ला गौरी साहब तशरीफ फरमाए मेरे साथ, और मैंने बस राजा बादशाह जी से बात करी थी, और वो हमारे जो सियासतदान आए हुए थे, करामतुल्ला गौरी साहब का सियासतदानों से कोई ताल्लुक नहीं है, तो ये था पहले, अब नहीं है। करामतुल्ला गौरी साहब मेरे साथ स्टूडियो में मौजूद हैं, बड़े सर, आई रियली फ्रॉम द बॉटम ऑफ माय हार्ट आई अपोलोजाइज फॉर डिले।
कोई आपको माफी मांगने की कोई जरूरत नहीं है, ये तो वक्त की मजबूरियां हैं, और माजिद जमाल साहब वक्त का एहसास अगर हो जाए तो ये बड़ी बड़ी बात होती है।
जी, 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 जी।
और पाकिस्तान में लगता यह है कि कुछ नई खबरें, कुछ ताजा हवा चलनी शुरू हुई है, एक अरसे दराज से कोई अच्छी खबर नहीं आ रही थी, बल्कि वो जो जर्मन जबान का एक मुहावरा है कि वो कहते हैं कि असरे हाजिर की जो हवा है उसको वो कहते हैं जर्मन जबान में Zeitgeist, कि वो हवा जो असरे हाजिर को बयान करती है। और पाकिस्तान में इमरान खान को 2.5 बरस पहले इख्तदार से महरूम करने के बाद से जो हवा चल रही थी वो तमाम तर इमरान मुखालिफ तो थी, उसका उस बयानिए की जो सुर्खी थी वो यही थी कि जो लोग मुल्क पर मुसल्लत किए गए थे 8 فروری کے انتخابات میں پر شب خون مارنے کے بعد سے اور جن لوگوں کو اسمبلیوں میں بٹھایا گیا تھا انہوں نے کوئی کسر اٹھا نہیں رکھی. اپنے سرپرستوں کی خوشنودی کی خاطر کہ عمران خان کو جس طرح سے بھی وہ پریشان کر سکتے تھے انہوں نے پریشان کیا. مثال کے طور پر پچھلے 13 مہینے سے عمران خان جو بلا کسی شک و شبے کے قوم کا سب سے مقبول لیڈر ہے, جو پاکستان کے عوام کے دلوں کی امنگوں کا ترجمان ہے, اس کو جیل میں بند کیا ہوا ہے. اور جو تازہ ترین اطلاعات وہاں سے آ رہی ہیں ان کے مطابق عمران خان کی قید و بند کی صعوبتوں میں اضافہ کر دیا گیا ہے, جس کا نوٹس امریکی کانگریس کے اراکین نے بھی لیا ہے. کتنے ہی اراکین نے ایک مشترکہ خط لکھا ہے بائیڈن انتظامیہ کو, صدر جو بائیڈن کو, کہ عمران خان کو نہ صرف حبس بیجا میں رکھا گیا ہے بلکہ ان کے ساتھ وہ سلوک ہو رہا ہے, ناروا سلوک, جو ایک قومی رہنما اور ایک سابقہ وزیر اعظم کے ساتھ نہیں ہونا چاہیے. برطانیہ کی پارلیمان میں بھی جو پارلیمنٹس کی مادر پارلیمنٹ کہلاتی ہے, وہاں بھی عمران کے حق میں آوازیں اٹھنا شروع ہوئی ہیں. تو یہ تحریک عمران خان کے حق میں اب پاکستان سے نکل کر عالمی تحریک بنتی جا رہی ہے, اور یہ میں سمجھتا ہوں اور ہر دانشور سمجھتا ہے کہ عمران خان کی بہت بڑی کامیابی ہے. مخالفین نے ہر طرح سے اس کو کچلنے کی کوشش کی, اس کو حرف نازیبا بنانے کی کوشش کی, اس کو پاکستان کے سیاسی منظر نامے سے نکالنے کی ہر ممکن جستجو کی کوشش کی, لیکن عمران پاکستان کے روایتی سیاستدانوں کے برعکس وہ اپنے عزم, اپنے حوصلے, اپنے ارادے کی بنیاد پر اس نے نہ ہار مانی نہ باطل سے سمجھوتا کرنے کی اس کی طرف سے کوئی بھی اندیا دیا گیا, کوئی بھی نشانی دی گئی. اس کا نتیجہ یہ ہوا ہے کہ اس کی مقبولیت اور اس کے جو آپ کہہ سکتے ہیں کہ ایک سیاسی قد کاٹ ہے, جو سیاسی پرسونا کہلاتا ہے, اس میں اضافہ ہوا ہے. اور یہ جو میں نے امریکی کانگریس اور برطانوی پارلیمنٹ کی مثال پیش کی, اس سے ظاہر ہوتا ہے کہ عمران خان نے اپنی شخصیت کی مضبوطی سے, اپنے ایقان اور ایمان کی مضبوطی سے نہ صرف پاکستانیوں کو فتح کیا ہے بلکہ دنیا بھر کے صاحب رائے لوگ اب اس کے حق میں ہوتے جا رہے ہیں. تو میں جو بات کر رہا تھا کہ پاکستان سے اچھی خبریں آنی شروع ہوئی ہیں, اس کا پس منظر یہی تھا. ایک تو دیکھیے کہ 9 مہینے کی قید میں رکھا گیا تھا عمران خان کی اہلیہ, ان کی زوجہ بشرا بی بی کو, لیکن 9 مہینے کے بعد اب عدالت نے ان کو ضمانت پر رہا کر دیا ہے, اس لیے کہ ان کے خلاف کوئی شہادت ایسی نہیں مل سکی جس میں ان کو ملوث کیا جاتا. تو یہ پہلی میں سمجھتا ہوں کہ نئی دیوار کی پہلی اینٹ رکھ دی گئی ہے. اس کے علاوہ بعد جو عمران خان کے حق میں بین الاقوامی فضا سازگار ہونی شروع ہوئی ہے, وہ دوسری اینٹ ہے. تیسری اینٹ ایک منفی اعتبار سے یہ ہے کہ پاکستان کے نامی چوروں نے بھاگنا شروع کر دیا ہے. آپ کو یاد ہوگا کہ نواز شریف کو لایا گیا تھا لندن سے, ان کی خود ساختہ جلا وطنی کو ختم کر کے, اور اس وقت بیانیہ یہ تھا کہ نواز شریف چوتھی بار پاکستان کے وزیر اعظم ہو جائیں گے، لیکن وہ جو ان کے حق میں فیصلہ نہیں ہوا، بلکہ بازی ان کے چھوٹے بھائی کے ہاتھ میں رہی، اس لیے کہ وہ جو پاکستان کے مالک و مختار ہیں، جو پاکستان کے اچھے برے کا فیصلے کرتے رہتے ہیں، ان کا خیال یہ تھا کہ نواز شریف ان کے لیے ایک نسبتاً مشکل کٹ پتلی ثابت ہوگا، جبکہ اس کے مقابلے میں شہباز شریف کے متعلق تو دنیا جانتی ہے کہ وہ اپنے دن کا آغاز بھی جی ایچ کیو میں اپنے سرپرستوں سے گفتگو کر کے ان سے اجازت لے کے شروع کرتے ہیں، اور دن کا اختتام بھی رات کو اسی طرح سے ہوتا ہے جس طرح سے دن کا آغاز ہوا تھا. تو نواز شریف کو ایک اعتبار سے مایوسی ہوئی، اور انہوں نے بہت کوشش کی کہ وہ کسی طرح لوگ اپنے سرپرستوں کو قائل کر سکیں کہ نہیں، وہ بہتر امیدوار ہیں اپنے چھوٹے بھائی کے مقابلے میں، لیکن وہ اس میں کامیاب نہیں ہوئے. اور اب بدلتی ہوئی ہوا کا رخ دیکھ کے آپ نے وہ کہاوت سنی ہے نا کہ جب کشتی ڈوب رہی ہوتی ہے، جب جہاز ڈوبنے والا ہوتا ہے، تو سب سے پہلے جو اتر کے بھاگتے ہیں ڈوبتے جہاز سے وہ چوہے ہوتے ہیں، اس لیے کہ بزدل ہوتے ہیں، وہ حالات کا مقابلہ نہیں کر سکتے. تو نواز شریف نے لگتا یہ ہے کہ بدلتی ہوا کا رخ دیکھتے ہوئے یہ فیصلہ کیا کہ وہ اپنے اصل وطن کو لوٹ جائیں. لیکن جس طرح سے ان کا استقبال کیا گیا ہے، پہلے وہ کراچی سے دبئی پہنچے، اور دبئی ایئرپورٹ پر جو ان کے خلاف نعرے لگے ہیں وہ میں نے ویڈیو دیکھی ہیں، چور 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 کے نعروں سے ان کا استقبال کیا گیا. پھر اس کے بعد وہ لندن پہنچے، اور لندن میں ان کے وہ جو ان کا اپارٹمنٹ ہے جس میں وہ رہتے ہیں، وہاں اس کے باہر پاکستانیوں کا اور عمران کے حامیوں کا ایک بہت بڑا اجتماع ہوا، اور وہاں فضا چور چور کے نعروں سے گونج اٹھی. تو یہ اگر کسی غیرت مند انسان کے ساتھ یہ سلوک ہو تو ڈوب مرنے کے لیے بہت کافی ہے. وہ جو کہا جاتا ہے نا کہ چلو بھر پانی میں ڈوب مرو، تو غیرت مند کے لیے اس طرح کا سلوک، اس طرح کا استقبال، اس طرح کا رویہ اس کے ڈوب مرنے کے لیے بہت پانی ہوتا.
آپ نہیں سمجھتے کیا ابھی جو پاکستان کو چلا رہے ہیں وہ ان کے چھوٹے بھائی یا کوئی فائنانس منسٹر یا یہ کوئی بھی، وہ سب جناب ہمارے نواز شریف صاحب سے مل بانٹ کے بات کر کے ڈسیزن لی جاتے ہیں؟
مجھے یقین ہے ماجد صاحب کہ اب چور آہستہ آہستہ بھاگنا شروع کر دیں گے، اس لیے کہ وہ دیکھ رہے ہیں کہ فضا ان کے حق میں سازگار نہیں ہو رہی. آپ دیکھیے ایک اور پیش رفت جو بہت اہم ہے.
اچھا اس سے پہلے میں آپ کو آپ اپنی پیش رفت کی طرف چلیں، یاد رکھیے گا کیا پیش رفت ہے کیونکہ میں بھول جاتا ہوں. آپ نے ذکر کیا کہ امریکہ میں
امریکی ایوان کانگریس میں
بڑا ان کو کہا ہے کہ بھئی اس پہ ظلم ہو جا رہا ہے، پھر برطانیہ میں. یہ تو وہ ممالک ہیں جو ان پہ تو بلیو نہیں کر سکتا کوئی. ابھی وہ دیکھیں کہ وہاں پر ایران یا عرب پیننسلا میں جو کچھ بھی ہو رہا ہے وہ انہی کے کہنے پہ ہو رہا ہے.
جی.
اور یہ ظلم و ستم کو تو اس کو تو ان کا تو پتہ ہی نہیں کہ ظلم ہوتا کیا چیز ہے. جتنا ظلم وہاں ہو رہا ہے آج کل، جتنا بھی ظلم آج ہو رہا ہے، چاہے وہ کوئی سا بھی ملک اٹھا کے دیکھ لیں وہاں سے، तो वो अगर बच्चों को मारना, बुरी औरतों को, बुरे आदमियों को, इंसानों को इंसान ना समझते हुए वहां पर ना खाने को है ना पीने को है,
अगर वो गजा में जुल्म हो रहा है,
ये लोग वहां जाके उनको नहीं देख सकते कि ये तो आप एक इमरान खान की बात कर रहे हो, वाहिद फर्द, एक वाहिद आदमी, वहां सैकड़ों की तादाद में लोगों को मारा जा रहा है। और ये जो खबरें सुनते ना कि 23 मर गए, 30 मर गए, इसके आगे हमेशा एक जीरो लगा लिया करें।
नहीं माजी समाज साहब, आप बिल्कुल दुरुस्त फरमा रहे हैं। गजा का एक महाजिर कैंप है जबलिया
जी,
हाँ, जिसका इजरायली फौज ने गुज़श्ता 24 दिन से महासरा किया हुआ है
जी।
और जो ताजा तरीन हलाकतों की तादाद मैंने सुनी है वो ये है कि 1000 से ज्यादा फलस्तीनी हलाक हो चुके हैं, जिनकी अक्सरियत बच्चों और औरतों पर मुश्तमिल है। उसके अलावा इसराइल
तो इस फौज जुल्म और सितम नहीं रहेंगे सर?
बिल्कुल जुल्म और सितम है।
और इसके पीछे कौन है सर?
इसके पीछे अमरीकी और बरतानवी हुकूमतें हैं।
थैंक यू।
लेकिन फिर भी देखिए जो बात मैं कह रहा हूं वो अपनी जगह भी अहम है। ये हुकूमतें जालिम हुकूमतों का साथ दे रही हैं, लेकिन फिर भी क्योंकि वहां असल जमहूरियत है, लिहाजा हक की सिमत में।
कहां है जमहूरियत?
बरतानिया में, अमेरिका में है
जमहूरियत है आप सर?
हाँ नहीं बिल्कुल, इससे तो आप इनकार नहीं कर सकते।
मैं 100% इनकार करता हूँ सर।
नहीं, अगर आप इनकार करेंगे तो आप हकीकत से पर्दापोशी कर रहे हैं
भाई साहब। फिर ये जो डेफिनेशन ऑफ ये जो है ना आपकी क्या कहा?
नहीं, ये इंसानी हुकूक की
इंसानी हुकूक की तरफ ही ना जाए आप। ये जो आप ये कह रहे ना कि यहां पर जमहूरियत है, तो डेफिनेशन ऑफ जमहूरियत इज द डिफरेंट बिटवीन यू एंड आई।
नहीं देखिए, जमहूरियत
वोट में वोट डाल के वो कह रहे हैं कि ये जमहूरियत, तो पाकिस्तान में भी जमहूरियत है सर? 7 फरवरी को या 8 फरवरी को जो इलेक्शन हुए वो जमहूरियत?
पाकिस्तान में तो जमहूरियत नहीं है। पाकिस्तान में
ये तो कहते हैं जमहूरियत है।
पाकिस्तान में फस्ताइयत है, और फस्ताइयत
ये दो जो कौमें आपने बताई हैं अमरीकन और बरतानिया की, ये तो बैकअप कर रहे हैं कि हम जमहूरी हुकूमत को बैकअप कर रहे हैं। वहां तो क्या उसको जमहूरियत कहते हैं सर?
नहीं, मैं पाकिस्तान के निजाम को जमहूरी नहीं कहता।
ये तो कहते हैं,
लेकिन नहीं वो इसलिए कि हुकूमत वक्त, जो हुकूमती टोला है, जो बरसरे इक्तदार टोला है, वो उनकी पॉलिसियों पर अमल कर रहा है। मिसाल के तौर पर अभी जो शंघाई कॉन्फ्रेंस ऑर्गेनाइजेशन SCO की जो इजलास बड़े धूमधाम से इस्लामाबाद में हुआ था, उसमें हमारे वजीर आजम जो नाम निहाद वजीर आजम है, उन्होंने जो तकरीर की, उसमें कश्मीर के तनाजे का तस्करा सिर्फ बरसबीले उन्वान था। उन्होंने ये नहीं कहा कि हिंदुस्तान की हुकूमत ने जिस तरह यक तरफा फैसला करके और रियासत जम्मू और कश्मीर के जो स्पेशल स्टेटस था जो उसको खत्म कर दिया है, उस पर उन्होंने कोई बात नहीं की। उन्होंने सिर्फ कश्मीर के मसले का तस्करा किया, और वो भी बरसबीले तस्करा। इससे जाहिर होता है कि हम हमारी ये जो हुकूमत है जो अवाम के जज्बात की तर्जुमानी नहीं करती, जो सिर्फ एक मखसूस हुकूमती टोले, बरसर इक्तदार टोले के जज्बात की तर्जुमानी करती है, उनकी जो सोच है, उनके जो फहम है, उसको ये बयान कर रही है, تو یہ عوام کی ترجمانی نہیں ہے. لیکن جن جمہوریتوں کا میں حوالہ دے رہا ہوں, برطانیہ اور امریکہ, دیکھیے وہاں پر اب بھی حق کی حمایت میں بولنے والے افراد ہیں, اور یہی وہ افراد ہیں جنہوں نے عمران کے حق میں آواز اٹھائی ہے. جو حکومتیں ہیں ان کے رویے کو آپ الگ کر دیں, لیکن جمہوریت کی فضا وہاں پر مستحکم ہے, امریکہ میں بھی ہے, کینیڈا میں بھی ہے, برطانیہ میں بھی ہے. یہ ضرور ہوتا ہے.
امریکہ کی بات کریں صاحب, امریکہ کی بات کریں, آج آپ میرے سے چڑھ گئے آپ. امریکہ کی
نہیں دیکھیے,
امریکہ میں جب بش دا سیکنڈ جب وہ پریزیڈنٹ بنے تھے
جی,
اس وقت ڈیسیشن کس کا تھا؟
بش کا فیصلہ تھا.
نہیں, پریزیڈنٹ بنایا اس کو ہماری ججز نے.
نہیں, وہ تو وہ ایک علیحدہ بحث.
نہیں, وہ ججز نے بنایا تھا نا, بتایا نا میں. وہ کہاں کی جمہوریت آ گئی آپ بتائیں مجھے, کہاں کی جمہوریت ہے کہ وہ جو ان کے اپنے ججز تھے انہوں نے ڈیسائیڈ کر دیا کہ بھئی نہیں, یہ بش صحیح ہے, گور غلط ہیں, تو گور کو ہٹا دیا. حالانکہ گور جیتے ہوئے تھے
پاپولر ووٹ, لیکن امریکہ کا وہ جو صدارتی انتخاب کا
غلط ہے
نظام ہے نا, وہ گنجلک ہے. اور میں کئی بار امریکی جامعات میں لیکچر دے چکا ہوں, وہاں کے تھنک ٹینک میں بھی لیکچر دے چکا ہوں, اور مجھ سے جب بھی یہ سوال کیا گیا کہ امریکی نظام کے متعلق آپ کا کیا خیال ہے, تو میں نے برملا کہا کہ میں سمجھتا ہوں کہ تمہارا جو صدارتی انتخاب کا جو نظام 18ویں صدی میں طے وضع کیا گیا تھا, اس میں اصلاح کی ضرورت ہے. ایک تو میں یہ سمجھتا ہوں کہ امریکہ میں یہ جو روایت بنی ہوئی ہے نا کہ ایک صدر دو بار انتخاب لڑ سکتا ہے مسلسل, تو ہوتا یہ ہے کہ جب کوئی صدر منتخب ہو کے آتا ہے, وائٹ ہاؤس پہنچتا ہے, تو وہ اس کی تمام تر توجہ اور فکر کا مرکز یہ ہوتا ہے کہ وہ کس طرح سے دوسری بار بھی, دوسری مدت ملازمت کے لیے بھی صدر منتخب ہو جائے.
میرا خیال اچھی کچھ گڈ میجورٹی بیکم سکتا ہے.
تو میں تو نہیں, وہ تو بہت سی مثالیں ہیں. اب ہم اگر گزشتہ 40 برس کی امریکی تاریخ پر نظر ڈالیں تو بل کلنٹن دو بار منتخب ہوئے, جارج ڈبلیو بش جو بش ثانی بھی کہلاتا ہے وہ دو بار منتخب ہوئے, بارک اوباما دو بار منتخب ہوئے. تو دو یہی تو میں سمجھتا ہوں کہ یہی سقم ہے, یہی کمزوری ہے. میں اگر مشورہ دوں تو میں یہ کہوں گا کہ صدر کی مدت ملازمت صرف ایک ہونی چاہیے, ایک عہد ہونا چاہیے. آپ اس کا دورانیہ بڑھا دیجیے, دورانیہ 4 برس کے بجائے 6 برس کر دیں, لیکن یہ دوسری بار جو منتخب ہونے کی شک ہے یہ نکال دینی چاہیے, اس لیے کہ پہلی مدت ملازمت میں تو صدر کی تمام تر توجہ کا مرکز صرف یہی ہوتا ہے کہ وہ کس طرح اپنے دوبارہ صدر منتخب ہونے کی راہ ہموار کر دے, وہ اس میں کوئی تعمیری کام نہیں کرتا. دوسری جو مدت ملازمت ہوتی ہے اس میں وہ اپنی لیگسی بنانے کی سوچتے ہیں, لیگسی کے تاریخ ان کو کس عنوان سے, کس نام سے یاد رکھے گی. تو یہ کمزوریاں ہیں. ظاہر ہے کہ 250 برس پرانی جمہوریت ہے نا ماجد صاحب, لیکن اب آپ یہ دیکھیے.
میں یہ نہیں کہتا ہوں, میں کہتا ہوں کہ امریکہ میں اور برطانیہ میں جمہوریت تھی, مگر آج کل کا نقشہ جو میں دیکھتا ہوں نا,
نہیں
اس میں میں آئی ڈونٹ تھنک
جمہوریت ہے. اب آپ دیکھیے 5 نومبر 8 دن بعد صدارتی انتخاب ہونے والا ہے, اس میں عوام فیصلہ دے دیں گے. اب یہ آپ بعد میں حکومتوں کا رویہ دیکھنے کے بعد یہ کہہ سکتے ہیں جو آپ کہہ رہے ہیں کہ جارج ڈبلیو بش کو جو منتخب کیا گیا تھا اس نے کس طرح کی پالیسیوں پر عمل پیرا ہوا، یہ الگ بیانیہ ہے. لیکن عوام کا جو حق ہے، جو ان کا جو انتخاب کرنے کا حق ہے، اس پر کوئی ڈاکہ نہیں ڈالتا.
اس پہ تو ہمارے ہمارے اپنے جناب ٹرمپ صاحب نے کہا کہ یہ واز اے ہوکس.
نہیں نہیں، وہ تو اس کے بعد وہ تو ٹرمپ نے جو ڈرامہ کیا تھا وہ اب یہ
میں اور آپ ڈرامہ کہہ سکتے ہیں اس کو. وہ ہی واز اے پریزیڈنٹ آف یونائیٹڈ اسٹیٹس.
نہیں تو وہ تو اب دیکھیے، یہ ان عوام کی کمزوری ہے جن کا وہ لیڈر ہے. وہ عوام جو اس ڈونلڈ ٹرمپ جیسے شخص کو اپنا رہنما، اپنا لیڈر سمجھتے ہیں، آپ یہ کہہ سکتے ہیں کہ ان کی عقل شاید گھاس چرنے کے لیے گئی ہے. آپ اپنی عقل اور فہم کی بنیاد پر یہ فیصلہ کر سکتے ہیں، لیکن وہ کس طرح سے سوچتے ہیں؟
سر، 74 million وہ جو امریکنز ہیں انہوں نے اس کو ووٹ دیا تھا.
جی، اور اب
ہاؤ کڈ دے آل بی اسٹوپڈز؟ دے کین آل بی اسٹوپڈز.
نہیں نہیں، آپ یہ جس طرح کا ٹرمپ نے جس طرح کا رویہ اختیار کیا، خاص طور پہ بائیڈن سے شکست کھانے کے بعد، اس سے پتا چلتا ہے کہ اس کی سوچ اور فکر کس طرح کی ہے. وہ تو اب بھی یہ کہہ رہا ہے، اور کاملا ہیرس بار بار اپنی انتخابی مہم کے دوران یہ کہتی رہی ہے کہ ٹرمپ کو اگر دوبارہ منتخب کیا گیا تو یہ اس طرح ہوگا بالکل جیسے آپ کسی زینے پر، کسی سیڑھیوں سے، گارڈ ریل جو کہلاتے ہیں نا، وہ جو جس کا سہارا لے کے آپ چڑھتے ہیں، وہ زینہ بغیر گارڈ ریلز کے ہو جائے. تو لیکن آپ، میں یہی تو عرض کر رہا ہوں کہ آپ اپنی فکر، اپنی دانش کے اعتبار سے یہ کہہ سکتے ہیں کہ ٹرمپ کے جو حمایت کرنے والے ہیں وہ غلط انسان کو اپنا رہنما سمجھتے ہیں. لیکن ان کی کیا سوچ ہے، ان کی کیا فکر ہے؟
I cannot say that کیونکہ وہ وہاں پر ملینز آف پیپل اینڈ دے آر امیرکنز. 74 million امریکنز نے ان کو ووٹ دیا تھا.
یہ وہ لوگ ہیں جو ریڈ نیکس کہلاتے ہیں. یہ وہ لوگ ہیں جن کی تعلیم
کل جو ہے پورے مسلم کمیونٹی نے وہاں کی امریکہ کی، انہوں نے انڈورس کیا ہے ٹرمپ کو.
صرف مشیگن کی، مشیگن کے ایک مسلم رہنما نے اور اس کو ٹرمپ کو انڈورس کیا. تو یہ تو ہوتا ہے ماجد صاحب، تمام اشخاص ایک ہی طرح سے نہیں سوچتے. یہی تو انسانیت کا حسن بھی ہے اور عیب بھی ہے. آپ کی فکر ہے، میری فکر ہے. تو ایک اگر مسلمان رہنما نے یا کسی ایک تنظیم نے انڈورس کر دیا، اپنا ووٹ ٹرمپ کے حق میں دے دیا، تو دوسری طرف اس فیصلے پر اعتراض کرنے والے بھی ہیں. میں نے کل ہی سنا ہے مشیگن کی ایک اور مسلم تنظیم کو، اس کے رہنما کو، کہ انہوں نے سخت الفاظ میں مذمت کی ہے ٹرمپ کو انڈورس کرنے کی. تو یہ تو جمہوریت میں ہوتا ہے. دیکھیے، وہ جو جمہوریت کے متعلق کہا جاتا ہے کہ جمہوریت وہ طرز حکومت ہے کہ جس میں بندوں کو گنا جاتا ہے، تولا نہیں کرتے. آپ کسی شخص کے وزن کو اگر جاننا چاہتے ہیں تو اس کو تولنا ضروری ہے، اور کسوٹی اس کے لیے یہ ہے کہ وہ کس طرح کا رویہ اختیار کرتا ہے، کیا اس کے فہم ہے، کیا اس کا ادراک ہے، کس طرح کی پالیسیوں پر وہ عمل پیرا ہوتا ہے. اسی کی بنیاد پر آپ کسی شخص کو پرکھ سکتے ہیں، اس کو جانچ سکتے ہیں. لیکن جمہوریت وہ نظام حکومت ہے کہ جس میں جو بھی سب سے زیادہ ووٹ لے لے وہ منتخب ہو جاتا ہے. تو میں جو بیان کر رہا تھا وہ یہ تھا کہ دیکھیے، پاکستان میں پاکستان کا آئین 1973 میں منظور ہوا تھا. 1973 کو آج کتنے برس ہوئے ہیں؟ 51 برس. امریکہ کی جمہوریت 250 سال پرانی ہے. امریکہ کی جمہوریت میں ان کے آئین میں آج تک 250 برس میں 41 ترمیمات کی گئی ہیں, جبکہ آپ کے ملک میں 51 برس میں آپ کے آئین میں 26 ترمیمات کی جا چکی ہیں. اور کل جو میں نے خبر پڑھی ہے, جو سنی ہے, اس کے مطابق اب 27ویں ترمیم لانے کے لیے جو ٹولے ہیں وہ پرتول رہے ہیں. اور اس میں دیکھیں 26ویں ترمیم میں سب سے زیادہ جو نمایاں کردار ادا کیا وہ کس نے کیا؟ کل کے لونڈے آپ اس کو کہہ سکتے ہیں, کل کا لونڈا کہہ سکتے ہیں, بلاول بھٹو نے. ان کے متعلق پاکستان کے جو مین سٹریم نیوز میڈیا ہے اس کا یہ کہنا ہے کہ 26ویں آئینی ترمیم میں سب سے نمایاں, سب سے فعال کردار ادا کرنے والا بلاول بھٹو تھا. اور اس میں دوسرا کردار کس نے ادا کیا؟ وہ مولانا فضل الرحمان نے. انہوں نے تو وہ کردار ادا کیا جس کو کنگ میکر رول کہا جاتا ہے, کہ وہ وکٹ کے دونوں طرف کھیلے, آخر میں انہوں نے ترمیم کے حق میں ووٹ دیا, جبکہ ابتدا میں وہ ترمیم کے حق میں نہیں تھے, بلکہ انہوں نے بہت بلند بانگ دعوے کیے تھے, تقاریر کی تھی جن میں کہا تھا کہ یہ اس ترمیم کے لانے سے آئین کا چہرہ مسخ ہو جائے گا, اس کا حلیہ بگڑ جائے گا, لیکن اس کے باوجود انہوں نے ترمیم کے حق میں ووٹ دیا. تو آپ یہ کہہ سکتے ہیں کہ مولانا کا قول کچھ اور ہے, فیل کچھ
مگر
اور,
انہوں نے اس میں کچھ اور بھی ترمیم لیکن, کی لیکن, نا, ترمیم کرانے کے بعد پھر
انہوں نے اپنی طرف سے اصلاحات کرنے کی کوشش کی. مثال کے طور پر پہلے بات ہو رہی تھی آئینی عدالت الگ بنانے سے, مولانا اس کے حق میں نہیں تھے. مولانا نے حکومت وقت کو اپنے جو ان کے اتحادی تھے ان کو قائل کر دیا کہ نہیں, علیحدہ عدالت بنانے کی ضرورت نہیں ہے, بلکہ سپریم کورٹ میں ہی ایک علیحدہ آئینی بینچ بنا دی جائے. تو مولانا کی یہ بڑی کامیابی تھی. اور میں یہ بھی کہتا چلوں کہ ترمیم کے حق میں ووٹ دینے کے بعد سے مولانا نے کا جو تازہ ترین بیانیہ ہے وہ یہ ہے کہ یہ جو پارلیمان ہے اس وقت برسر اقتدار ہے, یہ پاکستان کے عوام کی ترجمانی نہیں کرتی, لہذا انہوں نے نئے انتخابات کا نعرہ بلند کر دیا ہے. اس کے ساتھ ہی وہ عمران خان پر جو مظالم ہو رہے ہیں ان کی بھی انہوں نے سخت الفاظ میں مذمت کی ہے. تو مولانا کے متعلق یہ آپ بلا خوف تردید کہہ سکتے ہیں کہ اس تمام مہم میں جو سیاستداں سب سے زیادہ کامیاب رہا ہے, جس نے اپنے تاش کی گڈی کے پتے بہت صحیح درست طریقے سے کھیلے ہیں, وہ شخصیت, وہ ذات مولانا فضل الرحمان کی ہے. اس آئینی ترمیم کی مہم کے بعد جو سیاسی شخصیت سب سے زیادہ قد کاٹ رکھنے والی ابھری ہے وہ مولانا فضل الرحمان کی ذات ہے. آپ ایک اعتبار سے یہ کہہ سکتے ہیں کہ پاکستانی سیاست کے لیے ایک بڑا المیہ ہے کہ ایک طرف تو بلاول بھٹو جیسا نوجوان پاکستان میں جو ڈیل میکر کے طور پہ ابھرا ہے, دوسری طرف مولانا فضل الرحمان جن کے سیاسی شخصیت کے متعلق بہت سے بیانیے ہیں, اور زیادہ تر بیانیے ان کے حق میں نہیں ہیں, وہ سب سے قداور شخصیت होके उभरे हैं, तो एक तरह से ये अलमिया है। लेकिन देखिए, वो जो मैं बात कर रहा था कि ताजा हवा चलनी शुरू हो गई है, अपनी तरफ से जो हुकूमती टोला है और उनके जो सरपरस्त हैं, उन्होंने आईन में जो असल तरमीम की थी उससे सुप्रीम कोर्ट को अपने ताबे फरमान करने की कोशिश की थी। इसीलिए वो नई ईजाद बंदा हुई कि एक पार्लियामान की 12 रुकनी कमेटी ये फैसला करेगी कि सुप्रीम कोर्ट के 3 सीनियर तरीन जजेस में से कौन सा जज चीफ जस्टिस बनेगा। और उन्होंने वो चूंकि मंसूर अली शाह के रवैये से खाइफ थे, उनको ये खौफ था कि मंसूर अली शाह अगर चीफ जस्टिस हो गए तो वो पूरी बिसात सियासत को उलट देंगे। याह्या अफरीदी साहब के हक में उनका वोट इस्तेमाल हुआ, और वोट इस्तेमाल करने वाले कौन थे वो उनके, अगर मैं सियासी मंजरनामा बयान करना शुरू करूं तो वो तकलीफ की बात होगी। बहरहाल याह्या अफरीदी साहब पर के हक में उनका वोट था, लेकिन याह्या अफरीदी साहब ने चीफ जस्टिस होने के बाद जो काम किया है वो काम ऐसा है कि उनको चीफ जस्टिस बनाने वालों के हौसलों पर बहुत सा ठंडा पानी पड़ गया है। उन्होंने जो 3 रुकनी बेंच बनाई है जो ये फैसला करेगी, ये क्योंकि फाइज ईसा ने ये तरमीम की थी सुप्रीम कोर्ट के कवायद में रूल्स में कि चीफ जस्टिस तन्हा ये फैसला नहीं करेगा कि किस बेंच पर कौन सा जज बैठेगा, बल्कि 3 रुकनी जजेस की कमेटी ये फैसला करेगी। तो याह्या अफरीदी ने उन दोनों सीनियर अपने से सीनियर जजों को उस 3 रुकनी कमेटी में शामिल किया है जो ये फैसला करेगी कि किस बेंच पर कौन बैठेगा। तो एक तरह से आप कह सकते हैं कि याह्या अफरीदी को खिलौना समझकर चीफ जस्टिस बनाने वालों के तो बाजी पलट गई है, उनके जो शातराना चाल उन्होंने अपनी जानिब से अपने हक में समझी चली थी वो तो उलट गई, इसलिए कि याह्या अफरीदी ने तो उनकी उम्मीदों पर पानी फेर दिया। उनको उम्मीद तो ये थी कि वो अपने दोनों सीनियर जजों को अपने से दूर रखेंगे, लेकिन उन्होंने तो अपने से करीब कर लिया। तो ये वो अलामत है, ये वो ताजा हवा का झोंका है जिसकी बुनियाद पर मुझ जैसा शख्स ये समझता है कि पाकिस्तान का सियासी मंजरनामा बदलने को है, और बुशरा बीबी की जो रिहाई है वो ये इंदिया देती है कि जल्द ही उनके शौहर के हालात भी बदलने वाले हैं।
बहुत बहुत शुक्रिया जनाब करामतुल्लाह गौरी साहब, यू नो इट बेटर। अगर मुझसे पूछेंगे तो आई डोंट एग्री विद दैट, मगर ये
मैं जमाल साहब आम तौर पर गुज़िश्ता 2 बरस में अपने मुल्क के हालात से बहुत मायूस रहा हूं, और मैं तन्हा फर्द नहीं हूं, बल्कि बहुत से लोग ये समझते हैं कि पाकिस्तान का मुस्तकबिल तारीख है। लेकिन ये जो सियाह बादलों के कोने पर ये जो हमें रूपहली झलक नजर आई है, ये उम्मीद दिलाती है कि अल्लाह को पाकिस्तान के हालात पर रहम आ गया है
अल्हम्दुलिल्लाह,
और कौम की अक्सरियती अवाम की आहो फगां पर आखिर को उसने पाकिस्तान की कौम کے حق میں رحم فرمانے کا فیصلہ کیا.
اسی بات پہ آپ نے کوئی آج اسی ٹاپک پہ آج میرا خیال ہے کہ اسی ٹاپک پہ آپ کا جو قطع ہے وہ اس ٹاپک پہ
آج جو قطع کہا ہے وہ قطع ان لوگوں کے رویے پر ہے جو جنہوں نے پاکستان سے راہ فرار اختیار کرنی شروع کی ہے.
اچھا
گفتگو کا آغاز وہیں سے ہوا تھا کہ بہت سے روایتی سیاستدانوں نے راہ فرار اختیار کرنے میں اپنی سلامتی سمجھی ہے, تو میں نے اسی سے متاثر ہو کے یہ چار مصرے کہے ہیں جو آپ کی خدمت میں پیش کرتا ہوں کہ ڈوبتی کشتی سے بھاگیں جس طرح حشرات ارض, ڈوبتی کشتی سے بھاگیں جس طرح حشرات ارض بھاگتے ہیں چور ایسے ارض پاکستان سے, بھاگتے ہیں چور ایسے ارض پاکستان سے, یہ وہ بندے ہیں ہوس کے زر پرستی جن کا دین, یہ وہ بندے ہیں ہوس کے زر پرستی جن کا دین, خوف اللہ کا نہیں خائف ہیں پر انسان سے. خوف اللہ کا, اللہ کا خوف جن کے دلوں سے اٹھ جائے وہی اس طرح کی حرکتیں کرتے ہیں, تو اللہ کا خوف تو نہیں ہے, خوف اللہ کا نہیں خائف ہیں پر انسان سے.
بہت خوب جناب کرامت اللہ غوری صاحب, بے انتہا شکریہ سر آپ کا, آپ تشریف لائے ہمارے اسٹوڈیو میں, بیٹھ کے ہم سے بات چیت کی, اور اگلے منڈے کو انشاءاللہ پھر آپ سے اسی طرح
یار زندہ صحبت باقی
تو انشاءاللہ تعالیٰ پھر اگلے منڈے کو آپ سے ملاقات ہوگی اسی ٹائم پر. کرسمس کے پیغامات, ول بی رائٹ بیک.
ٹرک کا گھومتا پہیا کینیڈا کی معیشت کی ترقی کا ضامن, آپ کا ٹرک سڑکوں پر راج کرے اور کینیڈا کی معیشت ترقی کی راہ پر گامزن رہے. ٹرک مینول یا پھر آٹومیٹک, ٹرک کی بہترین سروس کے لیے کوئک ٹرک لیو تھرو آؤٹ انٹیریو, نو اپوائنٹمنٹ نیڈیڈ, ڈرائیو تھرو فیسلٹی, ون اسٹاپ شاپ. اب تیسری لوکیشن ایگزٹ 579 فرام ہائی وے 401 ان لیپنی, کوئک ٹرک لیو 519-622-0660, quicktrucklube.com.
مزے مزے کے سکے, مزے کے کباب,
کھانا ہو تو آ جاؤ شاہین, شاہین ٹکا اور کباب.
All your favorite dishes prepared to perfection at شاہین ٹکا اینڈ کباب.
مجھے مزے دے چکن ٹکے کباب, بریانی دال تڑکا,
لاہوری اسٹائل ناشتہ, مزیدار کڑھائی, ملٹ پوٹنگ کباب اینڈ سیزلنگ باربیکیو آئٹم.
شاہین ٹکا اور کباب
ان فلیمنگٹن مال.
اپنے دانتوں کی حفاظت کے لیے رابطہ کیجیے آپ کی اپنی ڈاکٹر نازیہ رحمان, لیزر ٹوتھ وائٹنگ, روٹ کینال ٹریٹمنٹ, ڈینٹل امپلانٹس,
فری ڈینٹل ٹریٹمنٹ فار کڈز, ہیلتھی اسمائلز انٹیریو کے تحت ڈینٹسٹری آن مسز ساگا, 65 مونٹپیلیئر اسٹریٹ, یونٹ 104, مسز ساگا روڈ اینڈ فائنینشل ڈرائیو.
کال کیجیے ڈاکٹر نازیہ رحمان 9058721100. کنسلٹیشن ایبسولیوٹلی فار فری, ڈینٹسٹری آن مسز ساگا.
کینیڈین امیگریشن کے لاس اور پالیسیز میں مستقل تبدیلیاں آتی رہتی ہیں, اس لیے انتہائی ضروری ہے کہ آپ کا کام ماہرانہ طریقے سے تازہ ترین معلومات کے تحت کیا جائے. میرا نام یاسمین طیبی ہے اور میں گزشتہ 25 سالوں سے سٹیزن شپ, پی آر رینیولز, اسپاؤزل اسپانسرشپ اور ایجنسی کے پیچیدہ کیسوں کو کامیابی سے کر کے ہزاروں لوگوں کی رہنمائی کر چکی ہوں. kanemsolutions.ca پر جا کر ہماری فرم کے بارے میں مزید معلومات حاصل کر سکتے ہیں. ہمارے آفس میں سرٹیفائڈ اردو ٹو انگلش ترجمے کی بھی سہولیات موجود ہیں.
Grill in the Hut in Mrs. Saga میں آرڈر وائے فون, عمران بھائی کو کال کریں.
انتہائی لذیذ بریانی کھانا ہو یا پھر کڑھائی کھانا ہو یا پھر سٹیکس کو انجوائے کرنا ہے تو آپ آرڈر پلیس کیجئے 9054058383. Grill in the Hut. خوبصورت دانت, با اعتماد مسکراہٹ اور با اعتماد گفتگو, آپ کی اور آپ کے خاندان کی مسکراہٹوں کی ضمن, فلنگز, کراؤنز, بریجز, کلیننگ, ایکسپٹنگ نیو پیشنٹس, فری کنسلٹیشن, دانتوں کی سنبھال کے لیے ڈاکٹر پدمجا, 310 شیپرڈ ایونیو ایسٹ, 299-7466.
ایک جگہ ایسی ہے جہاں یہ سب کچھ ہو رہا ہے، ایک جگہ جو شمالی کانوں کو جنوب کی اشیاء سازی کی قوت کے ساتھ منسلک کر کے اپنی معیشت کی تعمیر نو کر رہی ہے، وہ جگہ جہاں کینیڈا میں الیکٹرک گاڑیوں اور بیٹریوں کے پہلے پلانٹس میں قریب 44 بلین ڈالر کی نئی سرمایہ کاریاں ہوئی ہیں، جہاں زیادہ لوگ کام کر کے زیادہ تنخواہ کما رہے ہیں، وہ جگہ ہے اونٹیریو. ontario.ca/rebuildingourEconomy پر مزید آئیں. حکومت اونٹیریو کی جانب سے ادائیگی کردہ.
گاڑی گھر یا کمرشل، جیسے کہ بزنس، ٹرکس، ڈیلیوری وہیکلز، کارگو وینز، ورک شاپس، گروسری اسٹورز، ریسٹورینٹس کی انشورنس کے لیے وقار عظیم سے رابطہ کیجیے گا. وقار عظیم یقینی بنائیں گے کہ کار، گھر یا کمرشل انشورنس کم از کم ریٹ پر لے کر دیں، مگر کوریج آپ کو بہترین سے بہترین ملے. یقیناً اپنے پیسے اور وقت کی بچت کے لیے ایماندار اور ریلائبل سروس، موسٹ کمپیٹیٹو ریٹس کے لیے وقار عظیم 416-302-2522-302-2522.
جی صاحب ناظرین، ویلکم بیک اگین. اینڈ 3:56 ہماری گھڑی میں ہو چکے ہیں اور صاحب آج ٹیوزڈے، آج منڈے کا دن ہے اور منڈے کو ہمارے ساتھ ہوتی ہیں محترمہ انجم قریشی جی. انجم قریشی آج کل آؤٹ آف ٹاؤن ہے، تو انہوں نے اپنا ایک میسج بھیجا ہے اور وہ میسج آپ لوگوں کے لیے ہے. سماعت فرمائیے انجم قریشی جی کیا کہتی ہیں.
پروگرام آپ سن رہے ہیں اور اس میں ہم ہمیشہ لے کر آتے ہیں بہت اچھی اچھی معلومات جو آپ کو بتاتی ہے کہ اگر آپ کا کار ایکسیڈنٹ ہو جائے تو کیا کرنا چاہیے. جیسا کہ ہم نے ہمیشہ آپ سے بات کی کہ کار ایکسیڈنٹ جب ہوتا ہے اس وقت آپ پینک ہو جاتے ہیں، آپ کی سمجھ میں نہیں آتا. بعض اوقات اتنا سیریس کار ایکسیڈنٹ ہوتا ہے کہ سین پہ ایمبولینس آ جاتی ہے، سین پہ آپ کے فائر بریگیڈ ہوتے ہیں اور وہاں پر آپ کو سیریس انجری ہوتی ہے اور آپ کو ہاسپٹل لے جایا جاتا ہے. تو گاڑی میں ہمیشہ ہم نے آپ کو یہ کہا کہ سارے کاغذات آپ کے ساتھ گاڑی میں موجود ہونے چاہیے، اور خاص طور پہ لیڈیز کے لیے یہ میرا بہت ایک ریکویسٹ ہے کہ آپ لوگ، ہم لوگوں کو عادت ہوتی ہے کہ پرس چینج کرنا، تو کبھی لائسنس رہ گیا، کبھی انشورنس کی سلپ رہ گئی، ہر چیز کو اپنے ڈیش بورڈ میں رکھیں، ایک کاپی بنا کے پورا سیٹ بنا کے آپ ہمیشہ ڈیش بورڈ میں رکھیں تاکہ اگر کبھی بھی آپ کا کار ایکسیڈنٹ ہوتا ہے اور خدا نہ کرے اگر آپ سین پہ موجود نہیں، آپ کو ہاسپٹل لے جایا گیا ہے، تو ایٹ لیسٹ آپ کے ڈاکیومینٹ سے یہ پتا ہو جاتا ہے کہ آپ کی گاڑی کی ساری انفارمیشن کیا تھی. پولیس کے لیے آسانی ہوتی ہے، ورنہ پھر آپ ہی کو بعد میں مشکل ہوتی ہے. اور ہمیشہ اپنی گاڑی میں ویلڈ انشورنس رکھیں. بعض اوقات ہمیں سلپ آتی ہے اور ہم جو ہے وہ پرانی سلپ پڑی بھی ہوتی ہے، وہ ایکسپائر ہو گئی، نئی سلپ آئی بھی میل میں لیکن ہم نے تھوڑی سی کاہلی کی اور وہ نہیں رکھی اپنے ڈیش بورڈ میں. یا ہمارے پاس اگر کوئی پولیس روکتی ہے اور اگر ہم پریزنٹ کرتے ہیں اپنی پریویس جو پرانی جو سلپ ہے اور اس پہ ایکسپائری ڈیٹ جو ہے وہ پڑی ہوئی ہے جو گزر چکی ہے، تو ایسے میں آپ کو ٹکٹ بھی مل سکتا ہے. ایکسیڈنٹ سین پہ آپ کے لیے بہت بڑا مسئلہ کھڑا ہو سکتا ہے، اور آپ کو پھر جب ٹکٹ مل جاتی ہے ایک دفعہ تو آپ کو پورا کا پورا ڈیل کرنا پڑتا ہے، کورٹ جانا پڑتا ہے، ڈیٹ لینی پڑتی ہے، یعنی آپ کو چکر لگانے پڑتے ہیں، آپ کا وقت ضائع ہوتا ہے. ہم جو بھی بات یہاں پر کہتے ہیں ہم آپ کو وہ اویئرنیس دیتے ہیں جو ہمارے لمبا عرصہ یعنی 25-26 سال کے تجربے کی بنا پہ جو ہم نے سیکھا وہ آپ تک پہنچاتے ہیں کہ کار ایکسیڈنٹ میں آپ کو کون کون سی پرابلمز آ سکتی ہیں، کون کون سی چیزیں آپ کے ذہن میں ہونی چاہیے، اور ہمارا کام آپ کو یاد دہانی کرانا اور آپ کا کام ان باتوں کو یاد رکھنا. اور جیسے کہ میں ہمیشہ آپ سے کہتی ہوں کہ میں آپ کی اپنی انجم 416-570-0157. کوئی بھی ٹریفک ٹکٹ مل جاتا ہے تو آپ کو چانس دیا جاتا ہے کہ آپ گلٹی کر سکتے ہیں، ناٹ گلٹی کر سکتے ہیں، گلٹی ود ایکسپلینیشن کر سکتے ہیں. اور جو آپ کو فائن ملتا ہے، کبھی کبھی آپ کو لگتا ہے کہ یہ فائن تو صرف $52 ملا ہے، پوائنٹ بھی نہیں ہے، تو جا کے ہم اس ٹکٹ کو بھر دیتے ہیں تو جان چھوٹ جائے گی. وہ جان نہیں چھوٹتی، بلکہ آپ کو 3 سال تک وہ آپ کے ریکارڈ پہ جو ہے وہ ٹکٹ رہتا ہے. کیونکہ گلٹی کا مقصد ہے کہ جس مقصد کے لیے آپ کو وہ ٹکٹ دیا گیا کہ آپ اسپیڈنگ کر رہے تھے یا جو بھی وجہ آپ کو بتائی گئی، آپ نے ٹوٹل اس کو ایکسپٹ کر لیا. فائن پے کرنے کا مقصد ہے کہ آپ نے گلٹی مان لی، اور پھر آپ جو نا ہائی رسک ڈرائیور میں آ جاتے ہیں. تو اگر آپ کو کوئی ٹریفک ٹکٹ بھی ملا ہے تو ہمارے پاس پوری ٹیم موجود ہے جو آپ کے ٹریفک ٹکٹ کو بھی ڈیل کرتے ہیں. آپ مجھے کال کر سکتے ہیں اپنے ٹریفک ٹکٹ کے لیے 416-570-0157. آپ کا کوئی نیا ایکسیڈنٹ ہے، پرانا ایکسیڈنٹ ہے، آپ مجھ سے بات چیت کرنا چاہتے ہیں، ضرور مجھے کال کریں. کیونکہ کار ایکسیڈنٹ میں آپ کا ایک لائر کے ساتھ بیٹھنا، اسے بات چیت کرنا آپ کا حق ہے. اور جیسے کہ ہم کہتے ہیں کہ ہیموفارٹیزنس کی پرسنل انجری کی دنیا کا بہت بڑا نام ہے، تو جب آپ کا کار ایکسیڈنٹ ہوتا ہے تو آپ لائر کے ساتھ بیٹھ کے بات چیت کرتے ہو تاکہ آپ کو یہ پتا چلتا ہے کہ آپ کہاں کھڑے ہوئے ہیں. 416 5700157। जिंदगी रही तो ऐसी ही कीमती बातें लेकर हाजिर होते रहेंगे। अपना ख्याल रखिएगा। अल्लाह हाफिज।
खुदा न करे अगर आपका कार एक्सीडेंट हो गया और आप कानूनी मदद लेना चाहते हैं, तो न सिर्फ हम आपके हक का जायज ज्यादा से ज्यादा पैसा लेकर दिलवाते हैं, बल्कि अपनी फीस भी आपका क्लेम दिलवाने के बाद ही लेते हैं। और मैं आपकी अपनी अंजुम कुरैशी आपकी अपनी जबान बोलती हूँ, और हमारे पर्सनल इंजरी लॉयर्स की टीम आपके क्लेम को प्रोफेशनली हैंडल करते हैं। और अगर अपने क्लेम के सिलसिले में आप हमारे लॉयर के साथ मीटिंग करना चाहते हैं, तो हमारी कंसल्टेंसी बिल्कुल फ्री है। आज ही मुझे कॉल करें। आपके कार एक्सीडेंट केस में आपका इन्फॉर्मेशन लेना आपका हक है।